अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID को सहयोगमा सञ्चालित पारस्परिक जवाफदेहिता कार्यक्रमका लागि FSI 360 सँगको सहकार्यमा इक्वल एक्सेसको प्रस्तुति रेडियो कार्यक्रम साझा बोली।
नमस्कार, रेडियो कार्यक्रम साझा बोलीको अर्को एउटा भेटघाटमा तपाईँलाई स्वागत छ। म लक्ष्मी। नागरिक समाज, आम संचार माध्यम र सरकारी निकाय बीचको पारस्परिक जवाबदेहिता र आपसी सम्बन्धमा स्थायित्वका बारेमा छलफल हुने यो कार्यक्रम रेडियो नेपालका साथसाथै देशभरका विभिन्न 39 FM रेडियोहरूबाट समेत सुन्न सक्नुहुन्छ। साझा बोली केन्द्रीय संस्करणको अघिल्लो भेटघाटमा हामीले कोरोना भाइरसको महामारीमा लैङ्गिक हिंसाको अवस्थाको बारेमा छलफल गरेका थियौँ। आजको भेटघाटमा भने हामी होम क्वारेन्टिन र होम आइसोलेसनका बारेमा छलफल गर्दैछौँ। आजको कार्यक्रममा विशेष गरी होम क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुभएका व्यक्तिहरूको अनुभव सुनाउनेछौँ भने होम क्वारेन्टिन र होम आइसोलेसन भनेको के हो, होम क्वारेन्टिन र होम आइसोलेसनमा बस्दा के कस्ता कुरामा ध्यान दिनुपर्छ र के कस्ता सतर्कता अप्नाउनु पर्छ भन्ने विषयमा संक्रमण रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीसँग कुराकानी र घरमा छुट्टै होम क्वारेन्टिन र होम आइसोलेसन व्यवस्था गर्न नसक्ने व्यक्तिहरूका लागि सरकारले कस्तो व्यवस्था गरेको छ, कोरोना भाइरस पोजिटिभ देखिएका व्यक्तिहरू होम आइसोलेसनमा बसे नबसेको कुराको निगरानी सरकारले कसरी गरिरहेको छ र कोरोना भाइरसको जोखिम कम गर्न नागरिक आफै सचेत भएर सतर्कता अप्नाउने लगायत नागरिकको दायित्व के हुन आउँछ जस्ता विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमसँग कुराकानी गर्नेछौ। साथै हामीलाई हाम्रो साझा बोलीको फेसबुक पेज मार्फत र साझा बोली चौतारी मार्फत श्रोता साथीहरूले उहाँहरूलाई सोध्नु भएको प्रश्नको जवाब पनि लिनेछौ। आजको कार्यक्रम होम क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुभएका व्यक्तिहरूको अनुभवबाट सुरु गरौँ। होम क्वारेन्टिन र होम आइसोलेसनमा बस्दा उहाँहरूलाई कस्तो खालको सहजता वा असहजता भयो, कस्ता कस्ता खालको सावधानी अप्नाउनु भयो, घरमा बस्दा उहाँहरू लगायत उहाँहरूको परिवार कसरी सुरक्षित रहनु भयो त, दैलेख, सुर्खेत, गुल्मी र धादिङका केही व्यक्तिहरूको अनुभव सुनौ, त्यसपछि हामी बाँकी कुराकानी गरौँला।
नेपाली छात्रकोट गाउँपालिका वडा नम्बर 4 गुल्मी।
हामी म इन्डियाबाट आएको चौधरी।
होम क्वारेन्टाइनमा हजुर घरमा त सबै ठुलोको सजिलो भयो, पका काम दिने मान्छे भयो, केटाकेटी आँखा अगाडि भयो, केटाकेटीको माया ममता पाइयो, घर एकदम माया ममता पाइयो, यताउति हेर्न पाइयो, परिवार छुट्टा कोठा बस्नु हो, हामी छुट्टामा छौँ, खाना छुट्टै ल्याइदिनुहुन्छ, ससुरा पनि छुट्टै बस्नु, उहाँलाई पनि छुट्टै ल्याइदिनुहुन्छ, सर्पी त एउटै छ सर, अब त्यही आफूले गरेपछि आफैले धुने सफा गर्ने, हामी हात धुने छाउँदैन, बाहिरै धुने छ हात अलग्गै, परे बस्ने, मुखमा मास्क लगाउने, सेनिटाइजर लगाउने, हात धुने, दुरी राख्ने, गरेको त केही हुने।
मेरो नाम धर्मेन्द्र कमर, नीलकण्ठ नगरपालिका वडा नम्बर 13 धादिङ। म चाहिँ मलेसियाबाट चाहिँ PCR टेस्ट गरेर नेपाल आइपुगेको हो, होइन, होल्डिङ सेन्टरमा आयो, होल्डिङ सेन्टरबाट चाहिँ नेपाली सेनाले हाम्रो PCR रिपोर्ट भएको कारणले गर्दा उहाँहरूले चाहिँ हामीलाई हाम्रो रेकर्ड राखेर होम क्वारेन्टाइनमा गएर बस्न भनेर चाहिँ हामीलाई पठाउनु भयो र घरसम्म आइसकेपछि चाहिँ 21 दिनसम्म होम क्वारेन्टाइनमा बस्ने परिवारलाई जानकारी थियो कि म यतिखेर यो गते आइपुग्छु भनेर, त्यतिखेर चाहिँ उहाँहरूले मेरो लागि छुट्टै बस्ने स्थान, सुत्ने ओर्ने ओछ्यानीदेखि लिएर मेरो लागि छुट्टै अस्थायी शौचालय, अस्थायी धाराहरूको व्यवस्था गरिदिनु भएको थियो, होइन, दैनिक साफसफाइमा ध्यान दिने, छुट्टै शौचालयहरू, धाराहरू छुट्टै प्रयोग गर्ने, भाँडाकुँडाहरू छुट्टै प्रयोग गर्ने, त्यो सबै कुराहरू मैले गरेँ, होइन, अनि मैले बिहान बेलुका आफ्नो शरीरको तापक्रम चाहिँ नापेँ, ती बाहेक मेरो घर परिवारभन्दा टाढा, होइन, मलाई खानाहरू लिएर आउँदाखेरि पनि परे राखिदिनुहुन्थ्यो, अनि त्यो खानाहरू टिपेर चाहिँ म बसेर खान्थेँ, परिवार नजिकै बस्दाखेरि त्यस्तो अप्ठ्यारो चाहिँ भएन, र पनि गाउँ समाजले चाहिँ विदेशबाट आएको मान्छे भन्ने बित्तिकै ल कोरोना आयो, गाउँ नै सफा हुने भयो भन्नेसम्महरू चाहिँ कुरा सुन्नु पऱ्यो, त्यो कुराहरूलाई चाहिँ कता कता अलिकति नमजा चाहिँ बनायो। होम क्वारेन्टाइनमा बसिसकेपछि सरकारले तोकेको मापदण्ड अनुसार, होइन, सरकारले तोकेको नियमहरू चाहिँ पालना गरेर चाहिँ बस्नुपर्छ भनेर म भन्छु, होइन।
सजना सुनार सुखेतबाट। क्वारेन्टिन र आइसोलेसनमा मान्छेहरू कहीँ कतै डिमोटिभेट भइरहेको छन्, उनीहरूलाई मानसिक रूपमा उनीहरू विचलन छ भइरहेको छन् भनेपछि उनीहरूलाई आत्मबल बढाउनको लागि मोटिभेसनल प्लस म्युजिकल थेरापी क्याम्पेन क्वारेन्टिनहरूमा चाहिँ आइसोलेसनहरूमा सेवा रन गर्यौं, सावधानीको उपायहरू त नअप्नाएको होइन, फेरि पनि अब हामी आइसोलेसन र क्वारेन्टिनहरूमा पटक पटक त्यो अभियान लिएर जाने भएको हुनाले पनि म लगायत मेरो टिमको साथीहरूलाई भयो अनि के गाह्रो भयो भन्दाखेरिमा मैले स्थानीय तहलाई चाहिँ कन्भिन्स गर्न गाह्रो भयो। म होम आइसोलेसनमा बस्छु, मेरो सेपरेट टोयलेट छ, सेपरेट रुम छ, मेरो खानाहरू म सेपरेट नै हुन्छ भनेर मैले धेरै कन्भिन्स गरिसके पश्चात म होम आइसोलेसनमा बसेको थिएँ। मेरो चाहिँ होम आइसोलेसन अलिकति टोयलेट पनि सेपरेट थियो, रुम पनि सेपरेट थियो, मलाई खाना चाहिँ बाहिरबाट आउँथ्यो, त्यो भएको हुनाले एकदमै प्रभावकारी नै लाग्यो। मानसिक तनावमा हुन्छौँ सरकारी आइसोलेसनमा बस्दा, त्यो चाहिँ एकदमै कम हुँदो रहेछ घरमा। अब घरको मान्छेहरूले बेसार पानी, तितो पानीहरू, केयर गर्ने कुराहरू, हरेक कुराहरू फरक हुँदो रहेछ। तर परिवारले सबैलाई नेगेटिभ थियो, म मात्रै पोजिटिभ थिएँ। नेगेटिभ आएको बहिनी पनि तरकारी पसलमा किन्न जान पाइनन्, बुवा काम गरिराख्ने मान्छे घर थप्प हुनुभयो। म मात्र नभएर मेरो परिवार पनि सिङ्गो परिवार नै होम आइसोलेसनमा बस्नु परेको थियो। मेरो होम आइसोलेसनको 5-6 दिन भइसक्दा पनि फेरि फेरि फोन आएर मलाई दबाब दिइन्थ्यो, तपाईँ यहीँ आइसोलेसनमा जानुपर्छ, तपाईँ घरमै नबस्नुहोस् भनेर चाहिँ एकपटक मेरो घरमा आएर मेरो होम आइसोलेसन कतिको प्रभावकारी छ त्यो चेक नगरेरै मलाई चाहिँ पटक पटक दबाब दिइन्थ्यो। यद्यपि म चाहिँ पूर्ण रूपमा नेगेटिभ हुने बेलासम्म म होम आइसोलेसनमै बसेको थिएँ।
मेरो नाम चाहिँ निकिता थापा हो, दैलेख नारायण नगरपालिका एक हो मेरो ठेगाना चाहिँ। काठमाडौँ जानु जानु थियो, पिसिआर अब नेगेटिभ चाहिन्छ नि त अहिलेको जाँदा पनि जाँदाखेरि, अनि त्यसपछि चाहिँ अब टेस्ट गर्न जाँदाखेरि अब मलाई सिम्टम्सहरू पनि केही देखेको थिएन, नर्मली अब नेगेटिभै आउँछ भनेर गएको थियो कि। टेस्ट गरेँ, टेस्ट गरेको पछिपल्ट रिपोर्ट त यतिकै पोजिटिभ आयो। सरकारी आइसोलेसन त छ यहाँ, रुगाहरू लाग्नु पर्ने, ज्वरोहरू आउनु पर्ने त्यस्तो केही पनि थिएन मलाई। गाह्रो नभएको हुनाले अब घरमै सजिलो होला भनेर अनि त्यही भएर घरमै बसेको। सबै फरकको खाना थियो मेरो, सबै अब बाथरुमदेखि लिएर टोइलेटदेखि लिएर सबै छुट्टै थियो। अनि जस्तै अनि खाना दिन पनि मास्कहरू लाएर आउनुहुन्थ्यो फ्यामिली मेम्बर्सहरू, म पनि मास्क लगाउँथेँ, लुगाहरू पनि सबै छुट्टै दिनुभएको थियो। जस्तै अन्डाहरू खाएँ, अनि त्यसपछि मासुहरू, अनि त्यसपछि तातो पानीमा चाहिँ बेसार हालेर अनि सिन्दुर हालेर अनि त्यसपछि त्यो तुलसीको पात अनि त्यसपछि भिक्सको पात त्यसरी हालेर दिनुहुन्थ्यो। अब मेन कुरो भनेको चाहिँ अब स्वास्थ्यलाई पनि पूर्ण रूपमा पालन गर्नुपर्छ कि। होम आइसोलेसनमा बस्नुमा अब चिसो पानीले भन्दा नि तातो पानी नुहाउनुभयो भनेपछि अझ प्रभावकारी हुन्छ जस्तो लाग्छ। मैले चाहिँ तातो पानी नुहाउँथेँ, आफूले सेनिटाइज राख्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। फ्यामिली मेम्बर्सहरूले अब धेरै माया गर्नुहुन्छ होइन, हौसलाएर दिनुहुन्थ्यो, अब त्यस्तै त्यस्तै कुराहरूले गर्दा अहिले घरमै ठिक हुन्छ जस्तो लाग्छ मलाई। तर अब गाह्रो भएको पेसेन्टहरूले चाहिँ हस्पिटलमै बस्न ठिक हुन्छ जस्तो लाग्छ, नर्मल नै भइसकेँ म।
आपसी दायित्व सम्बन्धमा स्थायित्व, यो रेडियो कार्यक्रम साझा बोली।
सुर्खेत, दैलेख, गुल्मी र धादिङका होम क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुभएका व्यक्तिहरूले घरमा बस्दा आफूहरूले परिवारका सदस्यसँग भौतिक दूरी कायम गरी छुट्टै कोठामा बसेको, शौचालय छुट्टै प्रयोग गरेको, एउटै शौचालय प्रयोग गर्नु परेको खण्डमा शौचालयलाई सफा गर्ने गरेको, पोषण तत्व तातो पानी खाने गरेको कुरा गर्नुभयो। के उहाँहरूले भने जस्तै गर्नुपर्छ त होम क्वारेन्टिन र होम आइसोलेसनमा बस्दा, अनि अरू के कस्ता कुरामा ध्यान दिनुपर्छ त? अब यी विषयमा तपाईँ श्रोता साथीहरूले नै सोध्नु भएको प्रश्नहरूको जवाब बुझ्न संक्रमण रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीसँग कुरा गरौँ है त।
कोरोना भाइरसबाट सर्ने कोभिड 19 को महामारीबाट जोगिन
कुरा गर्दा हुन्छ है?
सुरुमा
यो होम क्वारेन्टिन र होम आइसोलेसन भनेकै के हो, यो दुई बीचको भिन्नताबाटै आजको हाम्रो कुराकानी सुरु गरौँ न।
कसैलाई ज्वरो आयो, खोकी लाग्यो, कोरोना भाइरस संक्रमित व्यक्तिसँग सम्पर्क भएको पनि हुनसक्छ, अथवा त्यसरी फैलिरहेको ठाउँबाट उहाँ आउनुभएको पनि हुनसक्छ, कोरोना भाइरसको शङ्का भएको मान्छेलाई चाहिँ हामीले छुट्टै राख्ने कामलाई क्वारेन्टिन भन्छौँ। कुनै अरू निकायले व्यवस्था गरिदिएको ठाउँमा नबसिकन घरमै बस्ने गरियो भने त्यसलाई होम क्वारेन्टिन भनियो। अब कसैलाई कोरोना भाइरसको संक्रमण नै पुष्टि भइसक्यो र उहाँबाट अरूलाई नसरोस् भनेर उहाँ छुट्टै बस्नुभयो भने त्यसलाई चाहिँ आइसोलेसन भनिन्छ। घरमा गरियो, कुनै संस्थागत अर्को केन्द्रमा गरिएन भने त्यसलाई होम आइसोलेसन भनिन्छ।
हजुर, हामीलाई खिजी देम्बा गाउँपालिका छ ओखलढुङ्गा ढुङ्गाबाट चाहिँ दनुरी शेर्पाजीले चाहिँ होम क्वारेन्टिनलाई कसरी सुरक्षित राख्ने भनेर प्रश्न सोध्नु भएको छ भने, डडेलधुराबाट सन्जु भट्टजीले आफ्नो घरको मान्छे होम आइसोलेसनमा भएको परिवारले के कसरी सतर्क रहनु आवश्यक छ भनेर सोध्नु भएको छ। अब यसमा परिवारको कुरा मात्र नभएर समग्रमा चाहिँ यो होम क्वारेन्टिन र होम आइसोलेसनमा बस्दा के कस्ता कुरामा ध्यान दिनुपर्छ, के कस्ता सतर्कता अप्नाउनु पर्छ होला?
अरू मान्छेसँग सम्पर्कमा नजाने, आफू छुट्टै एउटा कोठाभित्र बस्ने, अरू मान्छे त्यो कोठामा सकेसम्म जाँदै नजाने, जानु पर्यो भने मास्क लगाउने, संक्रमणको शंका हुने व्यक्तिले पनि, अनि त्यसपछि त्यो कोठामा उहाँलाई हामीले जाने मान्छेले पनि मास्क लगाउने, सकेसम्म भौतिक दूरी कायम राख्ने, 6 फिटको दूरी कायम राख्ने, यस्ता कुराहरू गर्नु पर्यो। साबुनले हात धुने, क्वारेन्टिन अथवा आइसोलेसनमा बसेको व्यक्तिले प्रयोग गरेका भाँडाकुँडाहरू सकेसम्म अरूले नचलाउने, उसले आफैले भाग्ने अथवा लुगा फाटोहरू पनि, सामानहरू चलाउने गर्दाखेरि नाकमुख अथवा आँखामा हात नजाओस् भनेर सतर्क रहने, त्यस्ता कुराहरू विचार गर्नु पर्यो। आइसोलेसनमा बसेको मान्छेलाई चाहिँ अब संक्रमण भएको पुष्टि भएको मान्छेमा चाहिँ अधिकांशलाई लक्षण नहुने जस्तो देखिए पनि कतिलाई चाहिँ लक्षण हुने र लक्षण बढ्दै जान सक्ने पनि खतरा हुन्छ। त्यसो हुँदा उहाँलाई श्वास प्रश्वासमा अलिकति गाह्रो हुन थाल्यो, सासको दर बढ्न थाल्यो, बिरामी बढी सिकिस्त हुँदै जानुभएको छ भने चाहिँ तुरन्तै अस्पताल लानु पर्ने। आइसोलेसनलाई सुसज्जित अस्पतालबाट धेरै टाढा राख्नु हुँदैन। यो उपलब्ध भएसम्म यो अक्सिजन सेचुरेसन चाहिँ यो औँलामा राखिने एउटा सानो मेसिनबाट जाँच्न सकिन्छ, पल्स अक्सिमिटर भनिन्छ त्यसलाई। त्यो मसिन प्रयोग गरेर चाहिँ अक्सिजनको मात्रा चाहिँ दिनमा 2 चोटि जस्तो नाप्ने गर्नुपर्छ।
हामीलाई सिन्धुलीबाट कमल सरला सुनवारजीले चाहिँ होम आइसोलेसनमा बस्दा बिरामीलाई कुनै समस्या आयो भने, जस्तै श्वास प्रश्वासको भयो, ज्वरो आयो भने परिवारले कसरी सावधानी अप्नाएर बिरामीको सहयोग गर्न सक्छन्? अस्पतालमा त अब डाक्टरले पिपी सेट लगायतका अन्य सुरक्षाको उपाय अप्नाउँछन्, घरमा त हामीसँग त्यो पनि हुँदैन। यस्तो हुँदा चाहिँ होम आइसोलेसनले झन् जोखिम त बनाउँदैन भन्नु भएको छ।
कसैलाई अब बोकेरै अस्पताल लानुपर्ने अवस्था होला, त्यस्तो भयो भने चाहिँ त्यस्तो बेलामा कम्तीमा मास्क लगाउने, बेला बेलामा पटक पटक सेनिटाइजरको प्रयोग गरिरहने अथवा हात धुने व्यवस्था गर्ने, जुन लुगा लगाइएको छ त्यो लुगा चाहिँ एकछिनमा खोलेर धुन राख्ने, अनि आफूले हात सात धोएर अर्को लुगा लगाउने, काम सकिएपछि हात अनुहारमा नजाओस् भनेर सतर्क रहने, अनि कता कता छोइएको छ नि त्यो छोइएको आफ्नो भागहरू याद गर्ने, त्यस्ता कुराहरू विचार गर्नुपर्छ।
कमल सरलाजीले नै अर्को प्रश्न के सोध्नु भएको थियो भने, उहाँको बहिनी पनि काठमाडौँबाट सिन्धुली फर्किसकेपछि होम क्वारेन्टिनमा बस्नु भएको रहेछ होइन, र उहाँको बहिनीले चाहिँ के अनुभव सुनाउनु भएको रहेछ भने, मलाई चाहिँ यहाँ घरको परिवारले पनि अब नजिक जान नखोज्ने होइन, धेरै छरछिमेकहरूले पनि बाहिरबाट आएको भन्ने हिसाबले चाहिँ राम्रो व्यवहार नगर्दाखेरि चाहिँ एक्लो महसुस भयो भन्ने खालको कुरा पनि सुनाउनु भएको रहेछ। त्यसैले चाहिँ यस्तो अवस्थामा डर कम चाहिँ कसरी गर्न सकिन्छ होला भनेर चाहिँ उहाँले सुझाव लिन खोज्नु भएको छ।
अब कम्युनिकेसन दूरी कायम गरेर पनि त कुराकानी गर्न सकिन्छ। समुदायका मान्छेले पनि भन्नु पर्यो, हामीले तपाईँलाई घृणा गरेको त्यस्तो केही पनि होइन है, जनस्वास्थ्य समस्या हो, हामीलाई संक्रमित भयो भने फेरि सारा गाउँलाई फैलिन सक्छ, त्यो कारणले हामीले दूरी कायम गरिरहेछौँ भनेर अब समुदायका मान्छेले पनि बुझाउन सक्नु पर्यो, परिवारका मान्छेले, अनि त्यो अब क्वारेन्टिनमा बस्ने आइसोलेसनमा बस्ने मान्छेले पनि बुझ्नु पर्यो त्यति कुरा। किताब पढ्ने अथवा अरू कुनै किसिमका आफूले मन बहलाउन गर्न सक्ने कुराहरू गर्न सकिएन।
सिन्धुपाल्चोक बलेसी एक जलबिरेबाट कुशलदेव घिमिरेजीले चाहिँ होम क्वारेन्टिन र आइसोलेसनमा बस्दा एउटै शौचालय प्रयोग गर्दा कोरोना सर्छ कि सर्दैन, हामीले कसरी सचेतता अप्नाउने यसमा भनेर भन्नु भएको छ उहाँले होइन।
शौचालयमा सर्ने सम्भावना एकदमै कम हुन्छ, अब त्यहाँ खालि शौचालयमा सर्ने भनेको चाहिँ त्यो ढोका त्यो चुकुल लगाउँदा फरक फरक मान्छेले त्यो एउटै ठाउँमा छोइरहेको हुन्छ, त्यो चुकुलहरू ह्यान्डलहरू होइन, पानीको भाँडाहरू त्यस्ता चिजहरू चाहिँ छोइन सक्छन् होइन, त्यस्तो भने पानीको भाँडाहरू त्यो आफ्नो छुट्टै बनाउन सकियो एउटा उपाय। अर्को उपाय त्यो चुकुल ह्यान्डलहरू चाहिँ संक्रमित मान्छेले प्रयोग गरिसकेपछि निसंक्रमणका विभिन्न खालका घोलहरू बजारमा पाइन्छन्, त्यस्तो प्रयोग गरेर सफा गर्न सकिन्छ, नभए साबुन पानीले मात्रै त्यो ठाउँ त्यो पखालेर अनि फेरि अनि आफूले हात साबुन पानीले धोएर पनि अनि अरूले प्रयोग गर्न सकिन्छ। अब यदि कमोड भएको शौचालय रहेछ भने पनि अब प्रयोग गरिसकेपछि त्यो कमोडको त्यो बस्ने भाग बिर्को जस्तो चाहिँ त्यसलाई धुन सकिन्छ होइन, कुनै कालोले चाहिँ त्यो भिजाएर पुस्न सकिन्छ।
सिन्धुपाल्चोकबाटै अर्को पाँच पोखरी गाउँपालिका चारबाट चन्द्रकला खत्रीजीले चाहिँ घरमा एकजनामा संक्रमण देखिन्छ तर परिवारको अर्कोलाई चाहिँ संक्रमण नदेखेको पनि हुन्छ, यस्तो के कारणले हुन्छ होला भन्नु भएको छ उहाँले।
कोही मान्छेलाई संक्रमण बाहिर भयो र उहाँ चाहिँ त्यसको संक्रमण भएको 8-10 दिनपछि घर आउनु भएन, प्राय त्यसरी 5-6 दिनपछि संक्रमण अरूलाई सर्ने सम्भावना कम हुन्छ। अब भन्न त हामी 10-12 दिनसम्मै संक्रमण सरिरहनु सक्छ भन्छौँ, तर त्यति भन्दै गर्दाखेरि अधिकांशलाई चाहिँ 5-6 दिनमै सर्छ। मान्छे संक्रमणशील कति दिनसम्म हुन्छ भन्न गाह्रो छ, प्रायः लक्षण सुरु हुनुभन्दा 1-2 दिन अगाडिदेखि लक्षण सुरु भएको 4-5 दिनसम्म चाहिँ बढी सार्ने हो, त्यसपछि सार्ने सम्भावना एकदम कम हुन्छ। अब हामीले त्यसो त केमा विचार गर्नुपर्छ, यस्तो व्यक्तिले सार्छ यस्तोले सार्दैन भन्ने भन्दा पनि कस्ता अवस्थाहरूमा बढी सर्छ भने चाहिँ त्यसमा बढी अलिक केन्द्रित हुनु पर्यो. बन्द कोठामा धेरैजना मान्छे भेला भएर अलिक ठुल्ठुलो स्वरले गफ गरिरहेको छौँ, होइन, मास्क लगाएका छैनौँ, होइन, गीत गाइरहेका छौँ, चर्को बोलिरहेको छौँ, ठट्टा गरिरहेको छौँ भने त्यस्तो बेलामा एकदम सर्छ. भिडमा छौँ भने सर्छ. नजिक नजिक बसेर हामीले अब चिया खाना खाइरहेको छौँ, अब त्यस्तो बेलामा मास्क हुँदैन, त्यस्तो बेलामा मास्क लगाएको छैन, भौतिक दूरी कायम गरिरहेको छैन भने सर्छ.
एउटा परिवारभित्रको एकजनालाई देखेको हुन्छ, अर्कोलाई देखेको हुन्न, यसको कारणहरू चाहिँ अलिकति त्यो मान्छेहरूको इम्युनिटी शक्तिको कारणले पनि हो भन्ने खालको कुराहरू आउँछ नि. के यो साँचो हो, इम्युनिटी पावरको कारणले गर्दाखेरि पनि जसको बलियो इम्युनिटी पावर हुन्छ उसलाई चाहिँ नलाग्ने, जसको कम हुन्छ त्यसलाई चाहिँ अलिक बढी चाहिँ संक्रमण हुन सक्ने, त्यस्तो हो?
त्यो अलिक भन्न मिलिहाल्दैन. अब जस्तो इम्युनिटी भने केही अलिकति नाप्न अलिक गाह्रो कुरा हो. इम्युनिटी राम्रो भएका हुनुपर्ने भन्ने मान्छेहरू पनि मृत्यु भएको देखाएको छ. इम्युनिटीले के गर्ला भने सम्भवतः रोगले आफू सिकिस्त हुने चाहिँ सम्भावना कम होला, तर इम्युनिटी भइरहेको मान्छेहरूले पनि आफूसँग हुने र अरूलाई सार्ने सम्भावना चाहिँ उत्तिकै पनि हुनसक्छ. यो पनि साँच्चै अध्ययन भएर प्रमाणित गर्न सकिएको कुरा होइन. यस बारेमा
सिन्धुपाल्चोकबाटै अर्को एउटा प्रश्न आएको छ. चौतारा सागा चोक गढी नगरपालिका पाँचबाट सानो श्रेष्ठजीले चाहिँ, मेरो घरको एकजना सदस्य आइसोलेसनमा बसेर घर फर्कनु भएको छ. उहाँ कोरोना भाइरस संक्रमणबाट मुक्त भएर घर आएको अवस्थामा अब उहाँसँग हामी सचेत रहनु पर्छ कि पर्दैन? आइसोलेसनमा बसेर आएपछि पनि उहाँलाई घरमा बस्ने व्यवस्थापन हामी कसरी गर्न सक्छौँ भनेर सोध्नु भएको छ.
कोही मान्छे आइसोलेसनमा बसेर निको भएर आउनु भएको छ भने उहाँबाट अरूलाई संक्रमण सर्ने सम्भावना छैन. कम्तीमा भाइरस निको भइसके पनि उहाँलाई दीर्घकालीन लक्षणहरू अशक्तताहरू चाहिँ देखिन सक्छन्. सन्चो भए जस्तो नहुने, सधैँ जिउ दुख्ने, थाक्ने अथवा सास फेर्न गाह्रो हुने, कति कतिलाई त वर्षौंसम्म पनि यो रहने खालका फोक्सो र मुटुका जटिलताहरू रहने त्यस्ता चाहिँ सम्भावनाहरू हुन्छन्, तर त्यसको अर्थ उहाँले अरूलाई रोग सार्ने सम्भावना हुन्छ होइन. उहाँको आफ्नो स्वास्थ्य चाहिँ एक हिसाबले पहिलेको नर्मलमा नफर्केको भन्ने बुझ्नु पर्यो.
रोटीका तेजु ओलीजी र डडेलधुराबाट विवेकानन्द भट्टजीले चाहिँ, भारतबाट नेपाल फर्केका व्यक्तिहरू सिधै होम क्वारेन्टिनमै जाने गर्छन्, यसले संक्रमणको जोखिम हुँदैन भनेर चाहिँ उहाँहरूले प्रश्न गर्नुभएको छ.
बुझाउनु पर्छ क्वारेन्टिन भनेर चाहिँ यस्तो हो, यस्ता यस्ता शर्तहरू छन्, यी शर्तहरू चाहिँ तपाईँको घरमा पुरा हुन सक्छन्, जस्तो छुट्टै बस्न सक्ने, भौतिक दूरी कायम गर्न सकिने अवस्था, अब त्यस्ता विभिन्न सम्भावनाहरू चाहिँ शर्तहरू सबै पुरा गर्न सकिन्छ भने तपाईँ होम क्वारेन्टिनमा बस्नु होइन, त्यो सकिँदैन भने चाहिँ हामी सरकारले चाहिँ संस्थागत क्वारेन्टिन चाहिँ यहाँ बन्दोबस्त गरेका छौँ, तपाईँलाई यहाँ हामीले पुर्याउँछौँ. त्यसरी दुईटा विकल्प मध्ये एउटा रोज्न दिनुपर्छ.
कोरोना भाइरसको जोखिम कम गर्न नागरिकको दायित्व के हुन सक्छ या के हुन आउँछ?
व्यक्तिगत रूपमा चाहिँ मास्क लगाउने, भिडमा नजाने, बन्द कोठामा बस्ने, धेरैजना भेला हुने खालको त्यस्तो अवस्था बनाउने नबनाउने, अब विभिन्न पूजा बिहेबारी यस्ता विभिन्न कामहरू जुन आफ्नो गर्नु छ भने मान्छे धेरै नजुटाइकन दुई चारजनाले मात्रै भेला भएर भौतिक दूरी काम गर्दै यो संक्रमण विरोधका उपायहरू अपनाउँदै गर्ने, समाजमा सबैको चेतना बढोस् भन्ने हिसाबले चाहिँ सद्भावपूर्ण तरिकाले चाहिँ सबैलाई सम्झाउने बुझाउने, यो सञ्चार माध्यमको पहुँचो नभएका भाषाको कारणले विभिन्न अरू कारणले चाहिँ सूचनाहरूप्रति एक्सेस नहुने मान्छेहरूलाई पनि महामारी कसरी फैलिन्छ, यसबाट कसरी बच्न सकिन्छ भन्ने कुरा सिकाउन स्थानीय तहमा आफूले सहयोग गर्ने त्यस्ता कुराहरू गर्नु पर्ला.
जस्तो यो होम क्वारेन्टिन र होम आइसोलेसनमा पनि यति समय बस्ने भन्ने छ, तर त्यति समय बसिसकेपछि चाहिँ परीक्षण गराउने, परीक्षण गराएर परिवारको सम्पर्क आउने कुराहरू चाहिँ कति दिनमा हुन्छ?
होम क्वारेन्टिनमा बसेको मान्छेले चाहिँ अब ऊ एक्लै बसिरहेको छ त र अरूले सबैले नियम पालना गरिरहेका छन् भने अरूलाई सर्ने सम्भावना कम हुन्छ. त्यसरी सर्ने सम्भावना कम हुँदाखेरि चाहिँ क्वारेन्टिन अवस्थाको मध्यतिर 7-8 दिनतिर परीक्षण गर्न चाहिँ सायद सबैभन्दा उपयुक्त होला. त्यस्तो भयो भने चाहिँ यदि पोजिटिभ आयो भने स्वास्थ्य कर्मीसँग राय लिएर अब घरमै आइसोलेसनमा बस्ने कि अरू के गर्ने भन्ने सल्लाह लिन सकिन्छ. नियम पुरै पालना गरियो 14 दिनसम्म भने चाहिँ अब परीक्षण नगर्दा पनि खासै धेरै फरक पर्दैन, तर त्यसको लागि चाहिँ अब विशेष गरी एकजना मात्रै बस्ने क्वारेन्टिनमा चाहिँ घरमा बस्दाखेरि चाहिँ अब यदि परीक्षण उपलब्ध छ भने चाहिँ प्रायः 7-8 दिनको बेलातिर गर्नु उपयुक्त हुन्छ. अब आइसोलेसनमा भनेको चाहिँ यसरी एकचोटि संक्रमणको पिसिआर गरेर पुष्टि भइसकेको मान्छेको चाहिँ कहिले काहीँ मान्छे निको भइसकेपछि पनि पिसिआर चाहिँ झनै 2-3 महिनासम्म पनि पोजिटिभ हुने सम्भावना हुन्छ. त्यसको अर्थ यो होइन कि मलाई संक्रमण छ र उहाँले अरूलाई सार्न सक्छ, त्यस्तो होइन. 10 दिनपछि यदि अरू लक्षण छैन भने उहाँले अरूलाई संक्रमण सार्न सक्ने अवस्था हुँदैन. एकचोटि संक्रमण पुष्टि भइसक्यो, बिरामी चिकित्सित हुनुहुन्न, अस्पतालमा भर्ना गर्नु परेको छैन, लक्षणहरू छैन, सामान्य लक्षणहरू थिए र ती चाहिँ 4-5 दिनमा ज्वरो, जिउ दुख्ने, खोकी यस्ता लक्षणहरू चाहिँ सुधार भए, निको भयो भने तपाईँले 10 दसौँ दिनपछि परीक्षण नगरिकन पनि तपाईँ चाहिँ घर जान सक्नुहुन्छ। त्यसो हुँदाखेरि आइसोलेसनमा बसेको मान्छेले बरु परीक्षण नगर्दा पनि हुन्छ, बाँकी सबै नियमहरू पालन गरिएको छ भने र नेपाल सरकारको पनि अहिलेको नीति चाहिँ त्यस्तै छ।
अन्तिम मेरो प्रश्न यो नुवाकोटबाट लक्ष्मी प्रधानजीले चाहिँ सोध्नु भएको छ, कपडाको मास्क र सर्जिकल मास्कमा के फरक छ, स्वास्थ्यको हिसाबले कुन चाहिँ बढी महत्व छ भनेर सोध्नु भएको छ।
अब सर्जिकल मास्क चाहिँ निश्चित किसिमका कपडा अथवा फ्याब्रिकलाई चाहिँ तिन थरी फ्याब्रिकको तह राखेर चाहिँ बनाएको मास्क हो। अब कपडाको मास्क चाहिँ अब मान्छेले आफ्नै अनुकूल बनाउन सक्छन्। अब कपडाको मास्क पनि सर्जिकल मास्क जति नै प्रभावकारी बनाउन सकिन्छ भन्ने चाहिँ अध्ययनहरूले देखाएको छन्। त्यसमा चाहिँ मुख्य विचार गर्नुपर्ने कुरा चाहिँ यसमा तिन तहको कपडाको मास्क बनाउने र विशेष गरी त्यसमा चाहिँ एउटा कटनको तह र एउटा फ्लाटिन भन्छौँ नि हामी फ्लानल त्यो कपडाको तह, अर्को चाहिँ अथवा कटन र सिफनको तिन तह भएको मास्क चाहिँ सिलाउने डिजाइन गर्दा नाप मिलाएर यो नाकको डाँडीको दुई छेउबाट हावा नछिर्ने त्यति नछिर्ने अथवा यो गालापट्टिबाट हावा नछिर्ने चुरमुनिबाट हावा नछिर्ने गरी राम्रोसँग टप्प परेर लाग्ने खालको मास्क बनायौँ भने चाहिँ कपडाको मास्क पनि त्यो सर्जिकल मास्क जति नै प्रभावकारी हुन सक्छ संक्रमण नियन्त्रणको लागि।
अन्तिममा केही छ तपाईँका कुरा?
कति व्यक्तिहरू चाहिँ लक्षण भए पनि परीक्षण गर्न जान डराउनु भएको देखिन्छ, एउटा चाहिँ यो समाजले के भन्ला, मैले मेरो पोजिटिभ आयो भने चाहिँ यहाँ फेरि छिछि दुर दुर गर्लान् अथवा घर नै थुन्देलान् अथवा मेरो परिवारका सदस्यलाई दुर्व्यवहार गर्लान् भन्ने ठुलो डर देखेको छु मैले। त्यस्तो किसिमको वातावरण भयो भने चाहिँ झन् मान्छेहरूले परीक्षण गर्दैनन्, महामारी भित्रभित्रै फैलिन्छ र हामी सबैजनाको जोखिम बढ्छ। त्यस्तो व्यवहार कसैले पनि गर्नु भएन समाजमा। लक्षण भयो भने परीक्षण गर्न जानु प्रोत्साहित गर्नु पर्यो र उहाँलाई त्यस्तो डर हुने वातावरण सिर्जना गर्नु भएन। सबैको सद्भाव र सहयोग चाहियो र म पनि त्यही रोगको शिकार हुन सक्छु, मलाई पनि अरूले दुर्व्यवहार गर्यो भने मलाई पनि चित्त दुख्नेछ त्यो बेलामा भन्ने कुरा आत्मसात गर्नु पर्यो।
यहाँलाई धेरै धेरै धन्यवाद।
हजुर, तपाईँलाई पनि यदि बोल्ने मौका दिनुभएको छ धन्यवाद।
रेडियो कार्यक्रम साझा बोली सुनिरहनु भएको छ र आज हामीले होम क्वारेन्टिन र होम आइसोलेसनको बारेमा कुराकानी गर्दैछौ। भर्खरै हामीले संक्रमण रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीसँग कुराकानी गर्यौं। आशा छ यहाँहरूको जिज्ञासा पक्कै मेटियो होलान्। अब हामी नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमसँग पनि कुरा गरौं।
कुरा गर्दा हुन्छ है, भारत लगायत तेस्रो मुलुकबाट आएका व्यक्तिहरू होम क्वारेन्टिनमा बसे नबसेको कुरा, कोरोना भाइरस पोजिटिभ देखिएका व्यक्तिहरू होम आइसोलेसनमा बसे नबसेको कुराको निगरानी सरकारले कसरी गरिरहेको छ?
होम क्वारेन्टिनमा त हामी अहिले पठाउँदैनौँ होइन, होम क्वारेन्टिनमा त अहिलेको हाम्रो नयाँ गाइडलाइन अनुसार दक्षिणी भारतबाट आएका मान्छेलाई सीमा नजिकैको क्वारेन्टिनमा राख्ने टेस्ट गर्ने पठाउने हो, त्यसो भएर त्यसलाई चाहिँ क्वारेन्टिनमा बसिराख्नु परेन। र जहाँसम्म आइसोलेसनको कुरा छ, आइसोलेसनमा भएका बिरामीहरूको हामीसँग रेकर्ड छ, हामी टेलिफोन गर्छौँ, सोध्छौँ अथवा स्वास्थ्य कर्मीलाई हेर्न लगाउँछौँ, हामीले त्यो चाहिँ स्थानीय तहको माध्यमबाट त्यो व्यवस्थापन गरेका छौँ।
हामीले केही होम क्वारेन्टिन होम आइसोलेसनमा बसेका व्यक्तिहरूसँगको अनुभव पनि लिएका थियौँ, जस्तो अहिले भन्नुभयो अहिलेको अनुसार चाहिँ हामीले होम क्वारेन्टिनमा पठाएका छैनौँ भन्नुभयो, तर दुईजना साथीहरू होम क्वारेन्टिनमा बस्नु भएको रहेछ पहिला, भनेपछि पहिलाको सन्दर्भमा चाहिँ होम क्वारेन्टिनमा चाहिँ पठाइएको थियो, अहिले चाहिँ रोकिएको हो?
पहिला क्वारेन्टिनहरू चाहिँ किन एकै दिनमा 25,000 मान्छे छिर्थ्यो इन्डियाबाट होइन, र 2,00,000 मान्छे क्वारेन्टिनमा थिए, त्यस्तो बेला अलिक ठाउँ नपुगेको पनि थियो र 50,000 मान्छे। अब अहिले त्यस्तो छैन, अहिले दिनमा 1,500 2,000 मान्छे मात्रै आउँछन्, त्यसको लागि होम क्वारेन्टिन जानुपर्ने अवस्था छैन। हाम्रो हामीले बनाएकी क्वारेन्टिन त्यस्त पुग्ने गरी छ।
हामीले के श्रोता साथीहरूले पनि प्रश्न पठाउनु भएको छ, जस्तो डोटीको सायल गाउँपालिका 5 सृजना खड्काजीले चाहिँ होम आइसोलेसन वा होम क्वारेन्टिनमा बस्दा बिरामीको मृत्यु भएमा सरकारले त्यस विषयमा केही राहतको व्यवस्था गरेको छ अथवा यस सम्बन्धी केही नीति बनाएको छ भनेर प्रश्न गर्नु भएको छ।
मान्छे मरेर राहत के हुन्छ, बासिन्दो गर्ने हुन्छ।
कोरोना भाइरसको यो जोखिम कम गर्न नागरिक आफै सचेत भएर सतर्कता अप्नाउने लगायतमा चाहिँ नागरिकको दायित्व के हुन आउँछ, नागरिकले चाहिँ के गर्न जरुरी छ?
कोरोनाको कामका लागि नागरिकको ठुलो रोल छ, स्वास्थ्य कर्मीहरूको अस्पतालको भन्दा नागरिकको रोल ठुलो छ। अस्पतालले स्वास्थ्य कर्मीले चाहिँ रोग लागिसकेपछि उपचार गर्ने होइन, तर नागरिकहरूले तपाईँमा बसेर जरुरी नपरिकन घरबाट ननिस्केर 2 मिटरको दूरी कायम गरेर मास्क लगाएर हात राम्रोसँग धोएर सेनिटाइजर प्रयोग गरेर रोगबाट बच्न सकिन्छ र आफू बच्यो भने आफूबाट अरूमा सर्न पनि बचाउन सकिन्छ। त्यसो भएर नागरिकको रोल ठुलो छ। जबसम्म नागरिकहरूले यो कुरा फलो गर्दैनन् सरकारको कुनै पनि रोगको रोकथाम हुन सक्दैन। कन्ट्रोल गर्ने कि नगर्ने भन्ने कुरा नागरिकको हातमा छ।
हस् हुन्छ, यहाँले हामीलाई समय दिनुभयो, धेरै धेरै धन्यवाद।
हस् धन्यवाद।
साझा बोली रेडियो कार्यक्रम अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID मार्फत अमेरिकी जनताहरूको सहयोगका कारण सम्भव भएको हो। यस कार्यक्रम भित्रका विषयवस्तु र सामग्री पारस्परिक जवाफदेहिता कार्यक्रमका एकल जिम्मेवारी हुन् र तिनले USAID वा अमेरिकी सरकारको विचार प्रतिबिम्बित गर्छन् भन्ने जरुरी छैन। साझा बोलीको आजको भेटघाटमा हामीले होम क्वारेन्टिन र होम आइसोलेसनको बारेमा विभिन्न ठाउँका श्रोता मित्रले राख्नु भएको जिज्ञासाको सम्बोधन हुने गरी संक्रमण रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी र नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमसँग कुराकानी गर्यो। साथै होम क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुभएका व्यक्तिहरूको अनुभव पनि सुन्यौं। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? प्रतिक्रिया दिन नेपाल टेलिकमको मोबाइल अथवा ल्यान्डलाइन फोन प्रयोगकर्ताले 1660100459 नम्बरमा र एनसेल प्रयोगकर्ताले 9801571029 फोन गर्नुहोला। अब भने कार्यक्रममा गत अङ्कको प्रश्नको नतिजा सुनौ। गत अङ्कमा हामीले सोधेको प्रश्न थियो, स्थानीय तहमा न्याय सम्पादनको काम कसले हेर्छ? यसको सही जवाफ हो स्थानीय तहको न्यायिक समिति। यो प्रश्नमा हामीलाई साझाबोली चौतारीबाट 173 र साझाबोली फेसबुक पेजबाट 26 गरी जम्मा 179 जवाफहरू प्राप्त भएका छन्। ती मध्ये 168 जवाफ सही भएका 168 सही जवाब मध्येबाट गुल्मीको रेसुङ्गा नगरपालिका 7 की शान्ता विश्वकर्मा, अछामको ढकारी गाउँपालिका 2 का कृष्ण साउद र काभ्रेको धोलीखेल नगरपालिका 9 का सुरेन्द्र बिस्कुने छानिनु भएको छ। तपाईँ तिनैजनालाई धेरै धेरै बधाई, साथै अन्य सहभागी सबैजनालाई धेरै धेरै धन्यवाद। अब यो साताको प्रश्नको पालो। साझाबोली कार्यक्रममा अब सोध्ने प्रश्नको सही जवाब पठाउनेहरू मध्ये हरेक 15 दिनमा छानिनु भएका 3 जनालाई उपहार स्वरूप पुरस्कार प्रदान गर्नेछौ। त्यसैले प्रश्न टिप्न तयार हुनुहोस् है त। यो साताका लागि प्रश्न रहेको छ, होम आइसोलेसनमा कस्ता व्यक्ति बस्दछन्? 1 कोरोना भाइरस संक्रमणको पुष्टि भएका, 2 कोरोना भाइरस संक्रमणको पुष्टि नभएका। प्रश्न फेरि एकपटक, होम आइसोलेसनमा कस्ता व्यक्ति बस्दछन्? 1 कोरोना भाइरस संक्रमणको पुष्टि भएका, 2 कोरोना भाइरसको संक्रमणको पुष्टि नभएका। यो प्रश्नको सही जवाब तपाईँले हामीलाई आगामी भदौ 4 गते बिहिबारसम्ममा दिइसक्नु पर्ने हुन्छ। जाँदा जाँदै साझाबोली चौतारीमा रचनात्मक सन्देश खण्डमा सहभागी भएर हाम्रा श्रोता मित्रले रेकर्ड गराउनु भएको कोरोना भाइरस सम्बन्धी कविता सुनौ। यो कविता अछामको साफे बगर नगरपालिकाका चेतराज खनालले पठाउनु भएको हो।
जागौँ युवा जाग्यौँ हामी जाग्नु पर्छ अब कोरोनाले नेपालवादी भाग्नु पर्छ अब कोरोनाले नेपालवादी भाग्नु पर्छ अब धेरै मरे नेपाली अझै कति मर्ने धेरै मरे नेपाली अझै कति मर्ने हो सचेत नभए हामीहरू कोरोना कति सर्ने हो सचेत नभए हामीहरू कोरोना कति सर्ने जे मिठो साबुन र पानी लेहा धुनुपर्छ जे मिठो साबुन र पानी लेहा धुनुपर्छ ख्याल नगरे हामीहरू अब आफै हुनुपर्छ ख्याल नगरे हामीहरू अब आफै हुनुपर्छ।
कोरोना भाइरस सम्बन्धी कविता रेकर्ड गर्ने साथी चेतराज खनाललाई धेरै धेरै बधाई छ। उहाँले जस्तै तपाईँ पनि कोरोना भाइरसको प्रभाव वा यसको रोकथामका लागि कुनै गीत कविता मुक्तक सन्देशहरू रेकर्ड गराउन चाहनुहुन्छ भने साझाबोली चौतारीमा सहभागी भएर रेकर्ड गराउन सक्नुहुन्छ। उत्कृष्ट रचना पठाउनु हुने साथीको रचना हामी यसै कार्यक्रम मार्फत प्रसारण गर्नेछौ भने साझाबोली चौतारीमा पनि राख्नेछौ, साथै पुरस्कार पनि प्रदान गर्नेछौ। त्यसका लागि नेपाल टेलिकमको मोबाइल अथवा ल्यान्डलाइन फोन प्रयोगकर्ताहरूले 1660100459 नम्बरमा र एनसेल प्रयोगकर्ताहरूले 9801571029 फोन गर्नुहोला। यिनै नम्बरमा फोन गरेर आजको कार्यक्रम कस्तो लाग्यो, कार्यक्रम सम्बन्धी प्रतिक्रिया अनि साताको प्रश्न खण्डमा सहभागी पनि हुन सक्नुहुन्छ। हौस् त आजको भेटघाटमा यति नै। अर्को हप्ता तपाईँकै गाउँठाउँमा भएका अभ्यासलाई समेटेर छलफल गरिने साझा बोली कार्यक्रमको स्थानीय संस्करणको आगामी अङ्क सुन्नका लागि तपाईँलाई आजै निम्तो समय दिँदै अर्को कार्यक्रमसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सबै साथीहरूसँगै म लक्ष्मी पनि बिदा हुन्छु। नमस्कार।